اس کے بعد جو اگلا واقعہ نا، یہ ایک سے زیادہ رکوع پہ ہے، یہ بیسیکلی وہ واقعہ لگتا ہے جس کے اوپر اس سورت کا نام بقرہ ہے. ابھی تک ہم نے اس کے نام پہ تو کوئی بات ہی نہیں کی. انگلش میں آپ کہتے ہیں دی کو، ذہن میں کیا آتا ہے؟ ایسے اباؤٹ کو، گائے یہ ہوتی ہے دودھ دیتی ہے، اس کا رنگ کالا بھی ہوتا ہے پیلا بھی ہوتا ہے اور بڑی اچھی ہوتی ہے، کبھی ٹانگ بھی مار دیتی ہے. ابھی تک تو کوئی بند گائے کی بات ہی نہیں پڑی. اب واقعہ آ رہا ہے کیونکہ یہ تھیم ہے. یہود میں اتنا زوال آ چکا تھا کہ وہ اللہ کے حکم کو سن کر آگے سے ہیلو حجت کرتے تھے. ہیلو ہی جو سمجھتے ہیں، ایفس اینڈ بٹس، کروں کہ نہ کروں، اچھا کرا تو نقصان ہوگا، اچھا اس میں کہ لیٹ می تھنک، لیٹ می آئی ول چیک. یعنی اللہ کیا چاہتا ہے، سمے نہ بتانا، یہ حکم کے آگے بڑے نخرے کرتے تھے. بلکہ میں آپ کو اس کی بیک گراؤنڈ تھوڑی سی بتا ہی دوں کہ تین ریزنز تھی اس واقعے کی جو ابھی ہم پڑھنے لگے. نمبر ایک یہ کہ بنی اسرائیل کے دل میں گائے کی رسپیکٹ آ چکی تھی. جیسے بعض لوگ انڈیا میں رہنے میں اور ہندو چونکہ گائے کا گوشت نہیں کھاتے، تو کئی مسلمز بھی نہیں کھاتے، ایک ہولینس کی فیلنگ کے ساتھ. دوسرا یہ تھا کہ ان کے اندر ایک وقت کے ساتھ مس کنسپشن آ گیا تھا کہ مرنے کے بعد مردے زندہ نہیں ہوں گے. وہ کہتے ہیں ڈیتھ دا لیولر، موت سب کو ختم کر دیتی ہے. اتفاقاً وہاں ایک قتل ہو گیا اور قاتل کا پتہ نہیں چل رہا. اب پوری سوسائٹی میں کیوس برپا ہے. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کے ذریعے ان کو حکم دیا، کوئی ایک گائے لیں، اس کو ذبح کریں اور اس جانور کا یا گائے کا گوشت ڈیڈ باڈی کو ٹچ کر دیں. اللہ اپنی قدرت سے مردے کو زندہ کرے گا، مردہ اس اپنے قاتل کا نام بتائے گا. اس سے تھری ان ون والا کام ہو جائے گا. نمبر ایک کہ گائے کو جب اپنے ہاتھ سے سلاٹر کریں گے، ذبح کریں گے، تو گائے کی ایک تقدس اور ہولینس رقم ہو جائے گی. دوسری بات ہے کہ جب مردہ اپنی آنکھوں سے ان کے سامنے بولے گا تو یہ مان جائیں گے کہ مرنے کے بعد ہم زندہ کیے جائیں گے. اور تیسری بات ہے کہ قاتل کا پتہ لگے گا. اٹ واز ویری سمپل کوشچن، لیکن چونکہ دل سے کرنا نہیں چاہ رہے تھے، یہ نہ کروں وہ، تو اب ذرا دیکھیے کتنے پاپڑ بیل رہے ہیں. اپنی زبان میں آپ کہہ لیجیے کہ ہم نے نہ ہی یہ کرنا پڑے. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ إِنَّ اللَّهَ يَأْمُرُكُمْ، پھر وہ واقعہ بھی یاد کرو جب موسیٰ علیہ السلام نے اپنی قوم سے کہا کہ تمہیں اللہ ایک گائے ذبح کرنے کا حکم دیتا ہے. پھر وہ واقعہ بھی یاد کرو جب موسیٰ نے اپنی قوم سے کہا اللہ تمہیں گائے ذبح کرنے کا حکم دیتا ہے، کہنے لگے کیا تم ہم سے مذاق کرتے ہو. اس کو ہائی لائٹ کیجیے. جب اللہ کا واضح حکم لوگوں کو مذاق دکھے تو پھر کیا بات ہے. اور میں نے ایک ایسا ہونڈا مذاق پڑھا، اگر وہ اخبار کا ٹکڑا نہ ہوتا تو میں کہتی یہ بات ہی نہیں. یعنی آج مسلمانوں کی وہ ضرورت ہو گئی کہ کسی نے کہا کہ افطاری تک رمضان ٹائم اور اس کے بعد پرائم ٹائم. وہ کہتے ہیں روزہ کے ساتھ رمضان کی پابندیاں ختم، پھر راتوں کو ہمارے شوز دیکھو. اور اگر مکس گیدرنگز مخلوط کو پارٹیز منع کرنی ہے تو پہلے مکس حج بند کرو. کین یو بلیو؟ ضرورت تو دیکھیے، میڈیا پہ آ کے لوگ یہ باتیں بولنے لگے. وہ کہتے ہیں کچھ نہیں ہوتا، مکس گیدرنگز کرو، حج میں بھی تو سب ساتھ ہی ہیں. کبھی حج کے اتنے لاکھوں کے مجمع میں آپ نے کوئی ایک بےہودگی دیکھی؟ اللہ نے وہاں ایسے دلوں نگاہوں آنکھوں کو پکڑا ہوتا ہے. تو یاد رکھیے، جب لوگ اس قسم کی باتیں کرنے لگے نا تو مجھے تو خوف آتا ہے کہ کسی ایک کے کہنے پہ اللہ سب کو ہی نہ پکڑ لے. مذاق لیا. بنی اسرائیل اللہ کے دین کو مذاق سمجھتے تھے. آج بھی یہ حال ہے ہمارا، دین کے نام پہ مذاق، لطیفے سب قبول، سیریس نہیں، نان سیریس ایٹیچیوڈ تھا. کہنے لگے کیا تم ہم سے مذاق کرتے ہو. موسیٰ علیہ السلام نے کہا میں اس اللہ کی پناہ مانگتا ہوں کہ جاہلوں کی سی باتیں کروں. بولے اچھا اپنے رب سے درخواست کرو ہمیں اس گائے کی کچھ تفصیل تو بتائے. موسیٰ علیہ السلام نے کہا کہ اللہ سبحانہ تعالیٰ کا ارشاد ہے، وہ ایسی گائے ہونی چاہیے جو نہ بوڑھی ہو نہ بچیا بلکہ اور درمیانی عمر کی ہو، بس جو حکم دیا جاتا ہے اس کو مان لو. پھر کہنے لگے اپنے رب سے یہ اور پوچھ کے بتاؤ کہ اس کا رنگ کیسا ہو. موسیٰ نے کہا وہ فرماتا ہے کہ زرد رنگ کی گائے ہونی چاہیے جس کا رنگ ایسا شوخ ہو کہ دیکھنے والوں کا جی خوش ہو جائے. پھر بولے اپنے رب سے صاف صاف پوچھ کر بتاؤ گائے کیسی ہو، ہمیں اس کو ڈھونڈنے میں یا اس کی تعین کرنے میں کچھ شبہ ہو رہا ہے، اللہ نے چاہا تو ہم اس کا پتہ پا لیں گے. موسیٰ نے جواب دیا اللہ تعالیٰ کہتا ہے وہ ایک ایسی گائے ہے جس سے خدمت نہیں لی جاتی، نہ زمین جوتی جاتی ہے نہ پانی کھینچتی ہے، صحیح سالم اور بے داغ ہے. اس پر وہ پکار اٹھے ہاں اب تم نے ٹھیک پتہ بتایا، پھر انہوں نے اسے ذبح کیا ورنہ وہ ایسا کرتے معلوم نہ ہوتے تھے. یعنی ان کو کرنا ہی پڑا. وہی بات کہ شریعت میں جتنی آپ بحثیں کریں گے، جتنی باتیں کریں گے، اس سے دین مشکل ہوگا. ان کو اتنی مہنگی گائے وہ ملی، کہتے ہیں کہ اب ایسی گائے اسپاٹ فری اور جوان بھی ہے، خوبصورت ہے. ایسے نہیں لگ رہا کہ شادی کے لیے لڑکی ڈھونڈ رہے ہیں کسی کی. آج ہمارے یہاں गाय भैंस की तरह तो लड़कियां देखते हैं लोग, कैसी लड़की लेनी होगी, लेकिन आप देखिए वो फिर उनको इतनी महंगी मिली, किसी के साथ ली उसके वजन में, कहते हैं चांदी भर के दी तो फिर वो ली, क्या पता चला कि बहुत क्वेश्चनिंग नहीं करनी चाहिए। सुनिए मान लीजिए थोड़ी बात पे करते, कोई गाय लेते तो जो असाबुस सब यानी बंदरों वाला वाक्य ना, उसमें हीलाबाजी है, जस्ट लाइक अल्लाह के हुक्म को चेंज करना। और गाय वाले वाक्य में हुज्जत है, ये ऐसे जैसे बच्चे को मां के बेटा पानी पिलाओ, अच्छा अम्मी ना पिलाऊंगा तो क्या होगा, अच्छा ग्लास में दूं के कप में, अच्छा शीशे का हो, अच्छा फूलों वाला हो, माँ को गुस्सा आएगा ना, इसका तो तुम ना दो, बैठ जाओ मैं खुद ले लूंगी। जब करना नहीं होता ना, तो आज भी देखिए हर आने वाले से सवाल जवाब जरूर पूछेंगे, क्वेश्चन आंसर सेशन लोगों को इल्म के सेशन से ज्यादा प्यारा लगता है। भाई आपको 20 साल में अभी तक ये बात नहीं मिली, अगली बातें अमल कब करेंगे आप? तो लिहाजा सवाल पूछने की बजाय अमल करना। अब अल्लाह ताला उस पूरे वाक्य का ड्रॉप सीन बताते हैं, और तुम्हें याद है वो वाक्य जब तुमने एक शख्स की जान ली थी, फिर इसके बारे में झगड़ने और एक दूसरे पर कत्ल का इल्जाम थोपने लगे, और अल्लाह ने फैसला कर लिया था कि जो कुछ तुम छुपाते हो उसको खोल कर रख देगा। इस वक्त हमने हुक्म दिया कि मकतूल की लाश को इसके एक हिस्से से जर्ब लगाओ, देखो अल्लाह ताला इस तरह मुर्दों को जिंदगी बख्शता है और तुम्हें अपनी निशानियां दिखाता है ताकि तुम समझो। अल्लाह की आयतें, अल्लाह की निशानियां दिलों को नरम करने के लिए आती हैं। लेकिन अब देखिए इस स्टोरी से गाय के वाक्य को इतनी अहमियत क्यों है, क्योंकि यहां से अब एक इतना खूबसूरत पॉइंट आगे आने वाला है, दिलों की सख्ती की बात की गई। थोड़ा सा समझ लीजिए, जब बंदे को अल्लाह का कोई हुक्म मालूम हो ना, फौरन मान लें, आज से ही नियत करें, आज हमारा डे वन है, जो हुक्म इस कुरान में आएगा आज ही मानूंगी। पेंडिंग नहीं कि अच्छा जरा ये सूरत अल अराफ में भी आ ले, अच्छा अराफ में आए जरा सूरत नूर में आ जाए, अच्छा सूरत अल अहज़ाब में आ जाए, चलो फिर देखती हूँ क्या होता है, नहीं, तौफीक छिन जाती है। आपने देखा कभी वो जो माचिस की तीली है ना, जब टकराते हैं ना उसी वक्त अगर शोला पकड़ ले तो पकड़ ले, वरना नहीं चलता। ये आप में से जो बहुत सारे लोग फर्स्ट टाइम कुरान सुन रहे हैं ना इस वक्त, आप हैं असल में बेस्ट ऑडियंस, आपके दिल की मट्टी बड़ी नरम है, और यंग एज में कुरान मिल जाए किसी का डर नहीं होता। जैसे आप गुनाह करते हुए जवानी में नहीं डरते ना, हु केयर्स, इसी तरह मुझे पता है कि नेकी का जज्बा मिल जाए ना तो यूथ जो है वो कहती है हु केयर्स, अम्मी को बता दूंगी, अम्मी आप जो कह रही हैं वो ठीक नहीं है, मैंने कुरान में पढ़ा, मैं अब्बू को बता दूंगी कि अब्बू जान जी ऐसे है वैसे नहीं है, इट्स फाइन, कॉन्फिडेंस आएगा आपके अंदर। तो जो हुक्म जिधर आए समय ना बताना, ना इधर देखें ना उधर देखें क्या होगा, अच्छा अम्मी से पूछूं, अब्बू से पूछूं, दोस्तों से मशवरा करूं, और जो मशवरा कर देना यहां करें, किससे? खुद से और अल्लाह से। तो आप देखेंगे इससे दिल नरम रहेगा। एक दफा, पहली दफा आपको हुक्म सुनेंगे आप डर जाएंगे, दूसरी दफा सुनेंगे ढीला, तीसरी दफा इस ओके, चौथी दफा आपको कहना इस ओके, ये बातें तो बार बार होती हैं। जैसे हम कहते हैं ना बच्चों को बहुत मना करें या बहुत रोक टोक करें तो वो ढीठ हो जाते हैं, यकीन करें यहाँ ढीठ लोगों की बात है कि सुम कसत कुलूबुकुम मिन बादी ज़ालिका फहियकल हिजारा औ अशद्दु क़स्वा, मगर ऐसी निशानियां देखने के बाद भी आखिरकार तुम्हारे दिल सख्त हो गए, पत्थरों की तरह सख्त, बल्कि सख्ती में कुछ इनसे बड़े हुए, क्योंकि पत्थरों में से तो कोई ऐसा भी होता है जिसमें से चश्मे फूट निकलते हैं, कोई फटता है और इसमें से पानी निकल आता है, कोई अल्लाह के खौफ से लरस कर गिर भी पड़ता है, और अल्लाह तुम्हारे करतूतों से बेखबर नहीं है। आप देखिए कि इंसान का दिल सख्त हो जाए ना तो पीछे क्या रह गया, दिल मुर्दा दिल नहीं इसे जिंदा कर दोबारा, कहते ना तू बचा बचा के ना रख किसे के तेरा आईना वो आईना, जो शिकस्ता हो तो अजीज तर है निगाह है आईना सांस में। आप अल्लाह के रास्ते में टूटे, आप अल्लाह के रास्ते में कटे, जो दिल अल्लाह के रास्ते में टूटते हैं ना अल्लाह को बड़े प्यारे लगते हैं, दुनिया वाले टूटी हुई चीज की कोई कीमत नहीं देते, अल्लाह टूटे हुए दिलों को पकड़ लेता है। आगे पढ़ेंगे आप सूरह तौबा में इंशाल्लाह। तो जब आप अल्लाह का हुक्म सुने मान लें, वरना दिल सख्त हो जाएगा। ये बिल्कुल ऐसे ही जैसे मट्टी होती है ना बाहर, जस्ट लाइक गार्डन की मट्टी, वो इतनी नरम भी नहीं होती, इतनी सख्त भी नहीं होती, लेकिन अगर उस पर थोड़े दिन पानी पड़ा रहे फिर धूप पड़े तो वो किस तरह खुश्क होती है, ठीकरी की तरह हो जाती है ना, फिर हाथ डालेंगे ना नहीं जाएगा। ये दिल भी तो मट्टी से बना है, मट्टी का इंसान है। कुरान इस वक्त आपके दिल पर पड़ा है, अगर वाकई आप इसको इंजॉय कर रहे हैं तो आपके दिल पिघलेंगे, मेल्टिंग फीलिंग आती है आपको, आपका दिल ऐसे लगता है जैसे जस्ट लाइक मैरिनेटेड, आप चिकन डालते हैं उसमें सिरका नमक डाल के मैरिनेट करते हैं, उसमें लेमन जूस डाल दें, अगर कुरान पढ़ते वक्त मेरी आपकी ये कैफियत नहीं है ना, तो खतरे की बात है। हो सकता है पहला दिन है, मुझे भी अभी बहुत सारी चीज़ों में एडजस्टमेंट की ज़रूरत है, लेकिन इंशाल्लाह आप देखिएगा डे बाय डे आपको यहाँ बैठ के बाहर की कोई बात नहीं याद आएगी, शर्त यह कि आपके सामने कुरान हो और आप उसको देखें, या कुरान से पढ़ें या लिखें। अगर आप लिखेंगे नहीं और सामने कुरान नहीं रखेंगे फिर आप सोएंगे, फिर आपको हो सकता है कि तवज्जो इधर से उधर चली जाए। तो दिलों की सख्ती से अल्लाह ताला मुझे आपको बचाए। हदीस में आता है कि बहुत बातें करने से दिल सख्त हो जाता है, बीइंग टॉकेटिव, सरसरा, कम बातें करें, अल्लाह की बातों को वो ज़्यादा देखें, गौर व फिक्र करें, इंशाल्लाह उससे आप देखेंगे कि आसानियाँ होंगी। अब इसके बाद मुस्लिम की तरफ दोबारा राबता अल्लाह ताला का, अफतत्मऊना युमिनू लकुम, ए मुसलमानों क्या आप तुम इन लोगों से ये तवक्को करते हो कि ये तुम्हारी दावत पर ईमान ले आएंगे, हालांकि इनमें से एक गिरोह का तरीका ये रहा कि ये अल्लाह का कलाम सुना करते थे फिर खूब समझ बूझ कर जान बूझ कर इसको बदल देते। मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने वालों से मिलते हैं तो कहते हैं हम भी इन्हें मानते हैं, और जब आपस में एक दूसरे से अकेले में बातचीत होती है तो कहते हैं कि बेवकूफ हो गए हो, इन लोगों को वो बातें बताते हो जो अल्लाह ने तुम पर खोली हैं ताकि तुम्हारे रब के पास तुम्हारे मुकाबले में इन्हें हुज्जत में पेश करें, और ये क्या नहीं जानते कि जो कुछ ये छुपाते हैं और जो कुछ जाहिर करते हैं अल्लाह को सब बातों की खबर है। जरा नोट कीजिएगा, इसमें भी एक बहुत बड़ी बात हुई, बनी इसराइल में इतना जवाल आ चुका था, डिक्लाइन था उनका, कि ये तक भूल गए थे कि अल्लाह ताला दिलों के भेद जानता है। कहते थे कि अगर मुसलमानों को तुमने बता दी ये बात तो ये फिर आगे जाके क्यामत के दिन खड़े होके कह देंगे कि इनको तो पता था कि कुरान जो है वो अल्लाह का कलाम है। यानी जब एक कौम अल्लाह के बारे में ये सोचने लग जाती है कि अल्लाह को भी नहीं पता हमारे जाहिर का हमारे बातिन का, तो आप बताइए कि क्या उनके साथ फिर ऐसी बातें नहीं होनी चाहिए। इसके बाद जो हिस्सा आ रहा है ना, इसमें आपको बहुत कुछ दिखेगा, कहाँ, अपने इर्द गिर्द। थोड़ी सी बात कर देती हूँ फिर आपको फायदा होगा। देखिए सिंपल सी बात है, अल्लाह कहते हैं मेरी गाइडेंस पे नजर रखो, जालिकल किताबुल हरीब फी, जब कोई कौम अल्लाह से गाइडलाइन लेती है ना अल्लाह ताला उसको रास्ते सुझा देते हैं, लेकिन लोग क्या करते हैं किताब का इल्म नहीं लेते, कुरान नहीं पढ़ते। कल का लेक्चर आप में से जिन लोगों ने सुना होगा उनको याद होगा कि आज ख्वामखाम हम मुसलमान कुरान को बदनाम कर रहे हैं। लोग ये सोचते हैं कि कुरान हमें कह रहा है हम टेररिस्ट बन जाए, कुरान हमें कहता है एक्सट्रीमिस्ट बन जाए, हमें तो कुरान की पूरी सूरतों के नाम भी नहीं आते, मक्की कितनी मदनी कितनी ये नहीं पता। आज पहला दिन है, मैंने आपको बहुत सारे फिगर्स नहीं दिए क्योंकि सबके लिए एडजस्टमेंट है, आगे कुछ चीज़ें मैं आपको लिखाती रहूँगी इंशाल्लाह, इसके अंदर आप खुद देखेंगे कि हम इस कुरान से कितने दूर हैं। इतने सालों से ये किताब हमारे घर में, आज भी हम अजनबी हैं तो हम तो किताब को खुद नहीं जानते, तुम क्यों डरते हो हमसे, हमारी आज हालत क्यों बिगड़ी हुई है, हमने ये किताब छोड़ी हुई है। अब जब कोई कौम किताब छोड़ती है ना तो अल्लाह ताला उसको क्या कहते हैं, उम्मी। उम्मी इंग्लिश में क्या होता है, नॉर्वेजियन का आप बता दीजिएगा, अनलिटरेट किसको कहते हैं, अनपढ़। अनपढ़ को नॉर्वेजियन में क्या कहते हैं, जो आप कह रहे हैं ठीक है। अब जरा पढ़िएगा, आज हम किसको उम्मी कहते हैं लेकिन अल्लाह ताला किसको कहते हैं, फरमाए वमिनहुम उम्मीयून, और इनमें से एक दूसरा गिरोह उम्मीदों का है जो किताब का तो इल्म रखते नहीं बस अपनी बेबुनियाद उम्मीदों और आरजुओं को लिए बैठे हैं और महज वहमो गुमान पर चले जा रहे हैं, बस हलाकत और तबाही लोगों के लिए जो अपने हाथों से शरा का नविश्ता लिखते हैं फिर लोगों से कहते हैं कि ये अल्लाह के पास से आया हुआ ताकि इसके मुआवजे में थोड़ा सा फायदा हासिल करें, इनके हाथों का ये लिखा भी इनके लिए तबाही का सामान है और इनकी ये कमाई भी इनके लिए हलाकत का जरिया। वो कहते हैं दोजख की आग हमें कभी न छुएगी, अगर सजा मिल भी गई तो चंद दिन की मिल जाएगी। आप यहां देखिए कि इस कौम में किताब का इल्म नहीं था। याद रखिए यहूद ने किताब को इतना मुश्किल करके पेश किया। अब यहां जो लफ्ज मैंने यहूद में लिखा ना, आप इसको आज के मुसलमानों पे भी नोट करके देखिए, कुरान को इतना मुश्किल रखा, उलमा की किताब है, फजला की किताब है, नौ इल्म सीखोगे तो पढ़ोगे, इससे पहले शेख का फतवा लेना पड़ेगा, मुफ्ती के दर्जे पे पहुंचोगे, आम औरतें नहीं पढ़ सकती, औरत हो के तो फिर तो अल्लाह की पनाह आप कुरान पढ़ ही नहीं सकते। यहूद के उलमा ने किताब को ऐसे संभाल के रखा हुआ था जैसे सोने की चीजों को आप लॉकर में रखते हैं, कहते थे ये आम लोगों को नहीं देनी। पूरे उनके मुल्कों में चंद नुस्खे होते थे उनकी तौरात के, और वो किसी बादशाह के, जैसे ये देखिए ना ये स्टेज है तो इसके पीछे एक रूम है, उनके भी ऐसे होते थे, चैपल कहते थे उसको, جدھر وہ اس تورات کے نسخے کو بڑی عزت سے چھپا کے رکھتے تھے. بادشاہ کا دربار ہے, ساتھ کچھ ہیں, اب لوگ آگے کوئی عدالت لگ گئی, یہ مسئلہ پوچھنا وہ پوچھنا, بادشاہ صاحب اپنے وہ جو پریس تھے نا ان کو پوچھتے تھے, جی بتائیے اس کا کیا حکم ہے, کہتے تھے ابھی آتا ہوں, اندر جا کے دیکھتا ہوں, تورات کھولتا ہوں, پڑھتا ہوں. اندر سے آ کے وہ کہیں گے جی یہ لکھا ہے. بادشاہ تک کوئی اجازت نہیں تھی اس کتاب کو پڑھنے کی. اب اس سے نقصان کیا ہوا, لوگوں نے دیکھ لیا کہ اوہ ہو یہ ایک شخص اندر جاتا ہے اور مسئلہ سن کے آتا ہے, پڑھ کے آتا ہے. بعد میں انہوں نے باہر ہی اس کو پکڑا, یہ تھوڑے سے پیسے پکڑ لیں, جو مسئلہ ہم کہہ رہے ہیں وہ بتا دیں. یہ اب ساری باتیں, جب دیندار طبقہ دین کو چھپا لیتا ہے, مینوپلی کرتا ہے. آپ دیکھیے گا, آپ روئیں گے, آج پہلا دن ہے, آپ اس قرآن کی چیزوں کو دیکھ کر روئیں گے, کیوں نہیں آج تک پڑھی, کنہوں نے ہم سے چھپائی, ہم دینداروں نے چھپائی آپ سے کتاب. کون اس کے لیے محنت کرے, کون اتنے سیٹ اپ کرے, کون اتنے لوگ اپنے گھر چھوڑ کے آئیں اور آپ کی خدمت کریں, آج یہ تصور نہیں ہے. آج جو عورتیں بیچاری اس کام پہ آتی ہیں, ہو سکتا ہے گھر والوں کو غصہ ہی آتا ہوگا کہ کیا بیکار کام کرنے چلی گئی, آپ آئی ہیں پتہ نہیں جا کے گھر آپ کو کتنی کو ڈانٹ پڑنی ہے کہ کس کام میں لگ گئی تھی, تو میں اپنی فکر نہیں ہے. یہ زوال ہے واللہ ہی. آج کے دور کا سب سے بڑا ایشو یہ ہے کہ ہم ان پڑھ بیٹھے ہوئے ہیں اور ہمیں خود نہیں پتا کہ ہمارا دین کیا ہے. اور جو اصلاح کی خاطر کتاب پڑھتے ہیں لوگ اس کے دشمن ہو جاتے ہیں. جو پڑھاتے ہیں ان کو تو آپ ماشاءاللہ پبلک پراپرٹی بنائیں, جو مرضی ان کے بارے میں کریں. جب تھوڑے سے لوگوں کے ہاتھ میں دین ہوگا نا تو دین پروفیشن بنے گا, دکانداری ہوتی ہے. پھر ان کے ہاتھ گرم ہوتے ہیں, ان کے نذرانے, ان کے واسطے, شیخ صاحب, حضور صاحب اور کعبہ و قبلہ, ان کی جوتیاں, ان کے حکے, پانی پکڑ کے لوگ عزتیں کرتے پھرتے ہیں. یہ بہت بڑے ہیں بھائی, یہ دین آپ کے لیے اتنا ہے. یہ جو میں قرآن پڑھ رہی ہوں یہ آپ بھی پڑھ سکتے ہیں, آپ بھی پڑھا سکتے ہیں. صرف بات یہ ہے کہ اس کتاب کا جو اصل پیغام ہے اس کو عام کرو. تو یہاں یہی آج ہم مسلمانوں کا بھی رونا ہے, کل ان کا بھی یہی تھا. اسی طرح اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگوں کو سزا ملے گی. اور ایسے لوگ خوش فہمیاں کیا رکھتے تھے کہ دیکھنا ہم چند دن کے بعد جنت میں جائیں گے. یاد رکھیے, جس امت کے اندر سے کتاب کا علم چلا جاتا ہے نا وہاں خوش فہمیاں, اور خوش فہمیاں کہ ہم جنت میں جائیں گے. کیسے آج ہم نہیں کہتے, بہشتی دروازے سے گزر جاؤ, بہشتی ہو, بابا جی کا عرس بنا لو, اس کا پانی جا کے جسم پہ ڈالو, جنتی ہو, فلاں بابا جی کی ذرا 5 روپے کی نیاز ڈالتے رہو ہر ہفتے میں, جنتی ہو, 11ویں کے 11ویں دودھ دے دو جا کے, تم جنتی ہو. کتنی آسان تھی جنت, ابو بکر کو کیوں نہ سمجھ آئی اس جنت کی, عمر کو کیوں نہ آئی, اللہ کے نبی 23 سال تک اس قرآن کو لے کے پھرتے رہے. آج کے بعد جس دن آپ کو اس قرآن کے رستے میں کوئی قربانی دینی مشکل لگے, سوچئے گا اگر اللہ کے نبی اپنی ذاتی زندگی میں کھو جاتے یہ 23 سال میں پورا کوئی نہیں تھا ہونا. میں نہیں کر سکتا, آپ کسی سے کرا لیں, الیوم اکملت ولی تو بات ہی نہیں آنی تھی. تو آج کے دور میں اس قرآن کے پیغام کو عام کرنا نبیوں والا کام ہے. تو جتنا مشکل حالات ہوں گے اتنا اجر زیادہ ہے. اللہ تعالیٰ کہتے ہیں خوش فہمیاں تو تمہیں اتنی ہیں, گھر بیٹھے جنتی بنے ہوئے ہو. تو کل اتخذتم من اللہ عہدا, ان سے پوچھو کیا تم نے اللہ سے کوئی عہد لے لیا, جس کی خلاف ورزی وہ کر نہیں سکتا. یا بات یہ کہ تم اللہ کے ذمہ ڈال کر ایسی باتیں کہہ دیتے ہو جس کے بارے میں تمہیں اس کا علم نہیں کہ اس نے ان کا ذمہ لیا, آخر تمہیں دوزخ کی آگ کیوں نہ چھوئے گی. اس جملے کو نوٹ کریں, بلا من کسب سیئت و حادت بھی خطیئت, یعنی جہنم کی آگ لگے گی, یہ برحق ہے اگر تمہاری زندگی غفلت میں گزری اور جانتے بوجھتے تم نے اللہ کی بات کو بدل کے اپنی زندگی میں رکھا. فرمایا جو بھی بدی کمائے گا اور اپنی خطا کاری کے چکر میں پڑا رہے گا وہ دوزخی ہے اور دوزخ میں وہ ہمیشہ رہے گا. جو لوگ ایمان لائیں گے اور نیک عمل کریں گے وہی جنتی ہیں اور جنت میں وہ ہمیشہ رہیں گے. دیکھیے قرآن کا کتنا پیارا انداز ہے, ذرا سی جہنم کی بات آتی ہے نا تو دل ڈرتا, تو آگے جنت کی بات. الایمان بین الخوف والرجا, امید اور خوف کے بیچ میں ایمان ہے. اللہ تعالی ہمیں جنت کی طلب لگا دے. اب یہاں سے سٹوری کلوز آؤٹ ہو رہی ہے, بنی اسرائیل کے قصے شروع ہوئے ہوئے تھے ابھی چل رہے ہیں, لیکن اس کا ایک تھوڑا سا ڈفرنٹ اینگل ہے. آپ لوگوں نے 10 کمینڈمنٹس کا نام سنا ہوگا, 10 حکم, احکام اشرا. یہود کو جو کتاب دی گئی تھی اس میں 10 بیسک حکم تھے. آج قرآن میں بھی یہ جو آیت میں اور اب پڑھنے لگے اس کو ہائی لائٹ کر لیں, یہ تورات کی آیت ہے. جو چیزیں ان کی ٹھیک تھیں اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم کے دین میں بھی رکھ دیا اللہ تعالیٰ نے, اور یہی بات ادھر بتا کے فرما دیا. یاد کرو بنی اسرائیل کی اولاد سے ہم نے پختہ عہد لیا تھا کہ اللہ کے سوا کسی اور کی عبادت نہ کرنا. یعنی دیکھیے جس دین کا نقطہ آغاز ایک رب کی بندگی ہے, آج وہاں کہیں ٹرینیٹی ہے اور کہیں دوسری طرف آپ دیکھیے کہ دوسرے بہت سارے راستے ہیں. اللہ تعالیٰ ہمیں اسلام کی قدر کی توفیق عطا فرمائے. پھر دوسروں کا ماں باپ کے ساتھ سلوک کرو اچھا, آج اسلام میں بھی یہی ہے۔ رشتہ داروں کے ساتھ، یتیموں اور مسکینوں کے ساتھ نیک سلوک کرنا، لوگوں سے بھلی بات کہنا، نماز قائم کرنا اور زکوٰۃ دینا، مگر تھوڑے لوگوں کے سوا تم سب اس عہد سے پھر گئے۔ یہ نوٹ کرنے کی بات ہے، یہ جو لوگ اپنی کمٹمنٹ پہ نہیں قائم رہتے نا، اللہ تعالیٰ ان کو بہت ڈسکریج کرتے ہیں کہ دیکھو تم اپنی زندگی میں ہو، نہ شریعت کا خیال رکھا، نہ لوگوں کو تم نے اللہ تعالیٰ کے حکم کی طرف رکھا، اور باتیں کیا کرتے ہو، پلٹ گئے اپنی طرف سے دوسری طرف آ گئے، تو کیا ہوا؟ پھر ذرا یاد کرو، ہم نے تم سے مضبوط عہد لیا تھا کہ آپس میں ایک دوسرے کا خون نہ بہانا اور نہ ایک دوسرے کو گھر سے بے گھر کرنا، تم نے اس کا اقرار کیا تھا، تم خود اس پر گواہ ہو، مگر آج تم وہی ہو کہ اپنے ہی بھائیوں کو قتل کرتے ہو، اپنی برادری کے کچھ لوگوں کو گھروں سے نکال دیتے ہو، ظلم و زیادتی کے ساتھ ان کے خلاف گروہ بندیاں کرتے ہو، اور جب وہ لڑائی میں پکڑے ہوئے آتے ہیں تمہارے پاس تو ان کی رہائی کے لیے فدیے کا لین دین کرتے ہو، حالانکہ انہیں ان کے گھروں سے نکالنا ہی تم پر حرام تھا۔ افتؤمنون بعد الکتاب وتکفرون بعد۔ یہ ہے اصل میں آج کے مسلمانوں کا مسئلہ، کیا تم کتاب کے بعض حصے پر ایمان لاتے ہو اور دوسرے کے ساتھ کفر کرتے ہو؟ پھر تم میں سے جو لوگ ایسا کریں، ان کی سزا اس کے سوا اور کیا ہے؟ کیا کہ دنیا کی زندگی میں ذلیل و خوار ہو کر رہیں اور آخرت میں شدید عذاب کی طرف پھیر دیے جائیں؟ اللہ ان کی حرکتوں سے بے خبر نہیں، جو کچھ تم کر رہے ہو یہ وہ لوگ ہیں جنہوں نے آخرت بیچ کر دنیا کی زندگی خرید لی، لہٰذا ان کی سزا میں نہ کوئی کمی ہوگی اور نہ ان کو کوئی مدد پہنچے گی۔ یہ ہے اس سوال کا جواب جو ایک بچے نے اپنی ماں سے پوچھا تھا کہ ممی، اگر ہم مسلمان ہیں، اگر ہم نبیوں کی نسل ہیں، تو پھر آج ہم ذلیل کیوں ہیں؟ پھر لوگ ہمیں برا کیوں کہتے ہیں؟ پھر لوگ ہمیں دیکھ کے مذاق کیوں کرتے ہیں؟ یہ جواب ہے۔ یہ سب ینگ بچے لکھ لیں، افتؤمنون بعد الکتاب وتکفرون بعد۔ آپ دیکھیے، 100 کا نوٹ آدھا کاٹیے اور جا کے دکاندار کو کہیں 50 روپے کی چیز دے دو اور یہ آدھا نوٹ لے لو۔ آدھے نوٹ سے آپ یہاں پیاس نہیں خرید سکتے، آدھے دین سے جنت خریدیں گے؟ اللہ دے گا آدھی جنت؟ نہیں چلتی چیز۔ یہ سیلف میڈ ورژن ہے ہماری سوچ کا، ہم نے اپنے طور پہ سوچا، آدھا ایمان لے آؤ آدھی جنت لے لیں گے، آدھا عمل کر لو آدھی جنت۔ اللہ کہتا ہے سوری، مجھے آدھی چیزیں نہیں اچھی لگتی، میں دی بیسٹ سے نیچے کسی چیز کو ایکسیپٹ نہیں کرتا۔ ماننا تو پورا مانو، چھوڑنا تو پورا چھوڑ دو، ٹیک اٹ اور لیو اٹ، اللہ کو کوئی پرواہ نہیں۔ دیکھیے، جس دکاندار کی دکان چل جاتی ہے نا، وہ گاہکوں کی اتنی پرواہ نہیں کرتا، اور جس بیچارے کی نہیں چل رہی ہوتی، وہ بیچارہ ان کو رعایتیں ہی دے رہا ہوتا ہے، چور رعایت اور رعایت۔ کیا اللہ کا دین نہیں چل رہا؟ کیا اللہ کی مخلوق، اللہ کے لشکر، اللہ کے گروہ کم ہے؟ اللہ کو میری آپ کی یہ ٹوٹی پھوٹی باتوں اور اطاعت کی کوئی ضرورت ہے؟ جو میں کروں گی اپنے لیے کروں گی، اس لیے اللہ تعالیٰ کہتے ہیں میری کتاب میں پورا قانون ہے، پورا مانو۔ دیکھیے، آپ ناروے میں رہتے ہیں، آپ یہاں کے 10 لا مانیں، 5 نہ مانے، رہنے دیں گے آپ کو؟ کوئی ایک رول توڑے، پولیس مین آ جائے اور آپ کے کیا فرق پڑتا ہے، اتنی باتیں تو مانتی ہوں، ایک نہ مانوں گی تو کیا؟ آپ ایک بل نہ پے کریں، میرا حال ہے 2 مہینے کے بعد آپ کو 4 گنا بن کے آئے گا، ایسی ہے نا؟ تو جب ان چھوٹی چھوٹی باتوں کو دنیا میں مانتے ہیں تو اللہ کے دین کو کیوں نہیں ماننا؟ آج دیکھیے، دنیا کے قانون کو کوئی نہ مانے تو اس کو کرمنل کہتے ہیں، اور اللہ کے کچھ کو مانے کچھ کو نہ مانے تو اس کو لبرل کہتے ہیں، کہتے ہیں وی آر لبرلس، ہم براڈ مائنڈیڈ ہیں۔ یہ میری آپ کی غلط سوچ ہے، آج اس نے مسلمانوں کو تکلیف دی ہوئی ہے۔ آج ہمارے عبادت کے پرچے میں 100 نمبر ہیں، اور حقوق العباد میں شاید 10 بھی نہ آتے ہوں، حرام حلال میں تو ہو سکتا ہے مائنس مارکنگ چل رہی ہو، تو لہٰذا اسلام میڈ ایزی ورژن نہیں چلے گا۔ آج کے دور میں کس قسم کا اسلام چاہیے، یہ نہیں چلے گا۔ 2 باتیں خود سے آج لکھ لیں، جب بھی کبھی آپ کو کسی قسم کی بات کا موقع ملے کوئی عمل کریں۔ نمبر 1، اس کام کا میری آخرت پہ کیا اثر ہوگا؟ کوئی بھی ایکشن آپ لیتے ہیں نا، اچھا برا، اس کا میری آخرت پہ کیا اثر ہوگا؟ اور دوسرا، اس امت پہ اس کا کیا اثر ہوگا؟ دیکھیے، جسم کے کچھ سیل کام کریں اور کچھ چھوڑ دیں تو سارے جسم آخر میں کینسر زدہ ہو جاتا ہے۔ میرے آپ کے ہر کام کا امت پہ ببال پڑ رہا ہے، کیوں؟ کہ علامہ اقبال نے کہ ہر فرد ہے ملت کے مقدر کا ستارہ۔ تو آج کے بعد اگر آپ ایک جھوٹ بھی بولیں نا، تو کہنا دیکھنا شام میں آج گولہ باری ہوگی اس کی سزا میں، क्योंकि फतू में नू नबी बात दिल किताबी व तकफुरू नबी बात। तो जब मैं और आप इस तरह से अपना मुहासबा करेंगे तो फ़ायदा होगा। आज मुझे आपको इसकी बहुत ज़रूरत है, क्योंकि आज के दौर में, पहले तो दुनिया वाले ऐसे काम करते थे ना, आज दीनदारों ने ऐसे वर्जन देने शुरू कर दिए कि लोगों को प्लीज मिल गई। अल्लाह ताला हमें अपने ईमान की हिफाजत की तौफीक अता फरमाए। फिर इसके बाद आप देखिए मूसा अलैहिस्सलाम की बात है, हमने मूसा को किताब दी और इसके बाद पै दर पे रसूल भेजे, आखिरकार ईसा इब्ने मरियम को रोशन निशानियां देकर भेजा, रूहे पाक से इनकी मदद की। फिर ये तुम्हारा क्या ढंग है कि जब भी कोई रसूल, इसको भी आप लोग हाईलाइट करिएगा, ये जो हिस्सा भी पढ़ूंगी, कि ये क्या तुम्हारा रंग ढंग है कि जब भी कोई तुम्हारे पास रसूल आया तुम्हारी ख्वाहिशात नफ्स के खिलाफ कोई चीज लेकर, तो तुमने उसके मुकाबले में सरकशी की। आज भी यही मसला है। कुरान सबको अच्छा लगता है, बट जो आपकी ख्वाहिशों से टकराए वो नहीं अच्छा लगता। आई लव कुरान बट दिस आई डोंट लाइक दिस। अल्लाह ताला कहते हैं तुम्हें अपनी ख्वाहिश प्यारी लगती है, तुम्हारा दीन असल में ख्वाहिश का दीन है, तो तुमने इसके मुकाबले में सरकशी की, किसी को झुटलाया और किसी को कत्ल कर दिया। वो कहते हैं हमारे दिल महफूज हैं। देखिए ढीठपन की हद देखिए, वो कहते हैं हमारे दिल बहुत महफूज है, क्या कि तुम्हारी बातों का हम पे कोई असर नहीं होना, बोलते रहो, गुस्सा करो, जो मर्जी करो, हम तुम्हारी बात नहीं मानेंगे। कहा नहीं, असल बात है कि इनके कुफर की वजह से इन पर अल्लाह की फिटकार पड़ी है, इसलिए वो कम ही ईमान लाते हैं। गोया के अल्लाह ताला बता रहे हैं योर हार्ट्स आर नॉट प्रिजर्व्ड, बट के ये क्या है, ये फॉसिलाइज्ड हो चुके हैं, पत्थर के बन चुके हैं, तुम्हारे दिल खराब हो चुके हैं, तुमने अपने आप को किसी न किसी गलत चीज में रख के इस चीज के ऊपर रखा है, तो लिहाजा अपनी फिक्र कर लो। असल बात है कि इनके दिल पर अल्लाह की तरफ से इनके कुफर की वजह से फिटकार पड़ी, इसलिए कम ईमान लाते हैं। अब जो एक किताब अल्लाह की तरफ से इनके पास आई, इसके साथ इनका क्या बर्ताव है, आज हम भी देखें इस कुरान के साथ हमने क्या कुछ कर दिया। बावजूद इसके कि वो इस किताब की तस्दीक करती है जो इनके पास पहले से मौजूद थी, बावजूद इसके कि इसकी आमद से पहले वो खुद कुफार के मुकाबले में फतह और नुसरत की दुआएं मांगा करते थे। इसको भी हाईलाइट करें, ये इंसानों का वीक पॉइंट होता है, बहुत मुंह खोल खोल के दुआएं मांगता है, बहुत बड़े बड़े दावे करता है, बस ये हो जाए, ये मिल जाए, ये मौका आ जाए, पता नहीं क्या करेंगे। और जब मौके आ जाते हैं तो क्या हुआ, फलम्मा जाहुम्मा रफू कफरू बिही, अल्लाहु अकबर, मगर जब वो चीज आ गई जिसे वो पहचान भी गए तो उन्होंने उसे मानने से इनकार कर दिया। अल्लाह की लानत इन मुनकरीन पर, कैसा बुरा जरिया है जिससे ये अपने नफ्स की तसल्ली हासिल करते हैं कि जो हिदायत अल्लाह ने नाजिल की इसको कबूल करने से सिर्फ इस जिद की बिना पर इनकार कर रहे हैं कि अल्लाह ने अपने फजल यानी वही और रिसालत से अपने जिस बंदे को खुद चाहा नवाज दिया, लिहाजा अब ये गजब बालाए गजब के मुस्तहिक हुए। ये गजब बालाए गजब अरबी में क्या, फबाउ बिगदब अला गदब। आप अगर खबरें सुन लेना, हर एक महीने डेढ़ के बाद मौका बदल जाता है, मुकाम बदल जाता है, नई जंग शुरू हो जाती है। आप नोट करेंगे कहीं ईरान इराक की जंग की खबरें, कहीं सीरिया की खबरें, कहीं बोस्निया की खबरें। क्या आज हम मुसलमानों के साथ ये नहीं हो रहा, एक गुस्से के ऊपर दूसरा, दूसरे पे तीसरा। वजह क्या है कि हम अल्लाह के दीन को मजाक बनाते हैं। ये अल्लाह का इंतकाम होता है। कभी आपने सोचा कि अल्लाह ये इन दुश्मनों से डरता है जो मुसलमानों को मारते हैं पीटते हैं? जब मुसलमान खुद मुसलमान नहीं है तो अल्लाह उसके साथ क्या करे? तो अल्लाह ताला कहते हैं गजब पर गजब टूटता है, एक नहीं दूसरी, और ऐसे काफिरों के लिए सख्त सजा है। आप और मैं अगर इन सारी चीजों को वाकई सुनकर अपने दिल पर ले रहे हैं ना, तो जो मैंने अभी तक की पढ़ने पढ़ाने से फील किया है मैं उसको आपसे शेयर कर लेती हूँ। मुझे ऐसे लगता है कि अल्लाह का कुरान मुझसे आपसे क्या चाहता है कि पिछले लोगों वाली गलतियां तुम ना दोहराओ। तुम्हें अल्लाह ने आज मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मती बनाया है, इसकी लाज रखो, इसकी कदर रखो। आप खुद को यकीन तो दिलाए, कितनी खुशकिस्मत हो के बेहतरीन नबी की उम्मत थी, बेहतरीन इंसान मेरा नबी है, बेहतरीन दीन हमारा है। ये कुरान आपको कैसा लगता है? बेहतरीन के बेहतर, द बेस्ट के बेटर, के गुड, द बेस्ट। मक्का जाए तो कैसा लगता है? मक्का दी बेस्ट। आप मदीना जाएं तो कैसा सुकून मिलता है? तो फिर हम कैसे होने चाहिए? वी शुड बी द बेस्ट। अल्लाह ने आपको मुझे इस्लाम की दौलत दी है, शायद हम सब कुछ समझ जाते लेकिन इस्लाम ना कबूल करते, क्योंकि हमारे भी रास्ते में वही रुकावटें होती जो दूसरों की होती हैं। घर जाते हुए कल आने तक بار بار محاسبہ کرنا ہے. یہ قرآن کھولتے ہی بنی اسرائیل کی باتیں کیوں آ گئیں؟ میں تو کچھ اور سوچ کے گئی تھی، یہاں تو کچھ اور نکلا. تو وجہ یہ ہے کہ اللہ تعالیٰ چاہتے ہیں کہ ہم اللہ کے بندے بنیں.